यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विभिन्न कार्यक्रम गरी काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा मनाइँदै कोरोना संक्रमणलाई ध्यान दिँदै भीड़भाड़ कम गरी पर्व मनाउन सबैमा सरकारको आग्रह। विचार मिल्ने शक्तिसँग एकता र ध्रुवीकरण गर्ने नेकपा माओवादी केन्द्रको निर्णय। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बीच बालुवाटारमा भेटवार्ता। उखु किसानको रकम तत्काल भुक्तानी गर्न सरकारसँग किसान संघ संगठनको माग र अफगानिस्तान छाड्न चाहनेहरूको भीड़भाड़ र त्यसको नियन्त्रणका क्रममा पछिल्लो साता कम्तीमा 20 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आआफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ। राजा प्रताप मल्लले पुत्र शोकले विभल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाई जात्रा निकाली शहर परिक्रमा गराउनु भनी आदेश दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य रहेको छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमहरू समेत गराउने आदेश दिए अनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ। यस वर्ष नयाँ प्रजातिसहितको कोरोना भाइरसको संक्रमणबाट बस्न भीड़भाड़ कम गरी गाई जात्रा पर्व मनाउन सरकारले आह्वान गरेको छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूण रसका गीतहरू समेत गाउने गरिन्छ। आजभोलि गाई जात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्ने प्रचलन समेत रहेको छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक ढंगले विभिन्न कार्यक्रमको आयोजना समेत हुने गरेको छ। गाई जात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा धुलीखेल पनौती बारबिसे त्रिशुली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगंज हेटौँडा पोखरा लगायतका नेवार समुदायका मानिसको विशेष उपस्थितिमा हरेक शहरमा धूमधामका साथ मनाउने प्रचलन चल्दै आएको छ। सरकारले यस वर्ष पहिलो पटक गाई जात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिएको छ। गाई जात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक विदा छ। नेकपा माओवादी केन्द्रले विचार मिल्ने क्रान्तिकारी कम्युनिष्ट शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकले क्रान्तिकारी धारका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल तथा वार्ता गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। दुई दिनसम्म चलेको बैठकले केही समय अघि केन्द्रीय कमिटिले स्थायी कमिटिलाई दिएको जिम्मेवारी पूरा गर्ने बारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा पालिका र प्रदेशको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पारिसकेकाले निर्देशिका पार्टीका तल्ला कमिटिमा पठाइने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाईवालेले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। हिजो अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। भेटमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतका अनुसार नेपाली कांग्रेस र भाजपा बीचको सम्बन्ध विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको हो। दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुर्याउने डाक्टर महतले बताउनुभयो। सहमहामन्त्री डाक्टर महतको निमन्त्रणामा चौथाईवाले नेपाल आउनु भएको हो। यसैबीच प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्धका विषयमा भेटवार्तामा छलफल भएको ट्वीट मार्फत जानकारी दिनुभएको छ। अफगानिस्तानबाट हालसम्म 504 जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म थप 356 जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्। अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरूको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलको हिजो औं बैठक बसेको र उद्धार गर्न बाँकी रहेका नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अध्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर र व्हाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ। हिजो देशभर 1920 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 9443 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 1702 जना तथा 3073 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 218 जना गरी 1920 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या 8,27,642 पुगेको छ। देशभर हिजो थप 2,248 जना कोरोना संक्रमित मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुने दर 93.4% रहेको छ। त्यस्तै हिजो कोरोना संक्रमणबाट थप 24 जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या 10,509 पुगेको छ। देशभर होम आइसोलेशन र संस्थागत आइसोलेशनमा 38,751 जना सक्रिय संक्रमितले उपचार गराइरहेको पनि मन्त्रालयले जनाएको छ। जसमध्ये 681 जनाको आईसीयूमा र 169 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत 24 घण्टामा देशभरबाट 18,322 जनाले कोरोना विरूद्ध को खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि 20,000 चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। चितवनको भरतपुर अस्पतालमा हिजो आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको र सरकारी अस्पतालहरूमा साधन स्रोत र जनशक्तिको अभाव हुन नहुनेमा आफूहरू गम्भीर रहेको बताउनुभयो। आगामी असोज महिनाभित्र 33% नेपालीलाई र चैत्र महिनाभित्र 7% नेपालीलाई कोरोना विरूद्धको खोप लगाइसक्ने जानकारी दिनुहुँदै राज्यमन्त्री श्रेष्ठले 5,25,00,000 मात्रा खोपको सम्झौता भइसकेको बताउनुभयो। नेपाल प्रहरीले देशभर सञ्चालन गरेको तपाईंको मास्क खोई अभियान अन्तर्गत हालसम्म 9,45,000 भन्दा बढ़ीलाई निशुल्क मास्क वितरण गरेको जनाएको छ। कोविड 19 संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख 6 गतेदेखि हालसम्म 9,45,940 मास्क निशुल्क रूपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने 560 जनालाई 46,000 रूपियाँ जरिवाना गरिएको र त्यसक्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने 1,784 जनालाई सम्झाई बुझाई छाडिएको पनि प्रहरीले जनाएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि झापामा विभिन्न संघ संस्थाले सर्वसाधारणलाई मास्क वितरण थालेका छन्। ट्राफिक प्रहरीले शुरू गरेको अभियानमा सामाजिक तथा वित्तीय संस्थाहरू पनि जोड़िएका छन्। झापाबाट संवाददाता रोहित काफलेको रिपोर्ट।
झापाका अधिकांश चोक तथा बजारमा ट्राफिक प्रहरीसँगै नागरिक अगुवाहरूले मास्क नलगाएका सर्वसाधारणलाई मास्क वितरण गरिरहेको, मास्कको महत्वबारे सम्झाइरहेको देखिन्छ। मास्क अभियानले सकारात्मक प्रभाव पार्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम कुमार खड्का बताउनुहुन्छ।
यसमा 10,000 भन्दा बढी मास्कहरू जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाहिँ आम सड़क प्रयोगकर्ताहरू, मास्क नलगाएर हिँड्ने चालक, सहचालक लगायतका पैदल यात्रुहरूलाई पनि हामीले मास्क वितरण कार्यक्रम निरन्तर सञ्चालन गरेका छौं।
सदरमुकाम भद्र पुरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मास्क बैंक नै स्थापना गरेको छ। सो बैंकमा हुनेले मास्क जम्मा गर्छन् भने नहुनेले लिएर प्रयोग गर्छन्। यस कार्यले मास्क प्रति व्यवस्था गर्नेहरूलाई पनि मास्क प्रयोग गर्न बाध्य बनाएको बताउनुहुन्छ नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी।
जान्ने सुन्ने मान्छेहरू पनि मास्क नलाई हिँडिरहेको धेरै देखियो। त्यस अर्थमा पनि नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले राज्यको मास्क अभियानलाई पनि सफलता प्रदान गर्ने र हामीले फेरि त्यसलाई निरन्तरता दिने उद्देश्य भद्रपुर नगर क्षेत्रमा मास्क ब्याङ्क स्थापना गरेर हुनेबाट लिने र नहुनेलाई दिने अभियानका रूपमा हामीले यो मास्क अभियान चलाइराखेका छौँ।
मास्कको सही प्रयोगसँगै कम्तीमा 2 मिटरको दूरी राख्ने, नियमित साबुन पानीले हात धुने र नियमित सेनिटाइजर प्रयोग गर्दा कोरोना संक्रमण हुने सम्भावना निकै न्यून हुने चिकित्सकहरूको भनाइ छ। संक्रमण भएर उपचार गर्नुभन्दा संक्रमण हुन नदिने उपाय अपनाउनु उचित हुने बताउनुहुन्छ मेची प्रादेशिक अस्पतालका फिजिसियन एवं कोविड वार्डका प्रमुख डाक्टर मनिष सुवेदी।
कोरोना लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो र कोरोना लाग्न नदिनको लागि मुख्य भूमिका दुई तीनवटा कुराले खेल्छ। एउटा मास्क, दोस्रो सामाजिक दूरी, तेस्रो राम्रोसँग हातहरूलाई सेनिटाइज गर्ने।
झापा दोस्रो लहरको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो। झापामा दैनिक संक्रमण संख्या र संक्रमण दर अन्य जिल्लाको तुलनामा बढ़ी छ। यस्तो बेलामा सञ्चालन गरिएको मास्क अभियानलाई आम नागरिकले सहयोग पुर्याउँदै मास्क लगाएर मात्र हिण्डुल गर्ने हो भने संक्रमण न्यूनीकरण हुँदै जाने विश्वास गर्न सकिन्छ। रोहित कापले, रेडियो नेपाल, झापा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब बाँकी प्रसंग। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाक्रम गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो उहाँले राजकलशको अभिषेक ग्रहण गर्नुभयो। श्रावण पूर्णिमाका दिन उपाक्रम गुठीका गुठियारद्वारा शोभा भगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नवयोग्य पवित्र धारण गर्ने प्रचलन रहेको छ। देशका अधिकांश स्थानमा सामान्य बद्ली रही धेरैजसो स्थानमा अहिले वर्षा भइरहेको छ। बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसूनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अझै केही दिन देशभर आंशिकदेखि सामान्य बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। त्यस्तै कतिपय स्थानमा अधिक वर्षा हुनेछ। विभागले प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका केही स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले पहाड़ी भूभागमा भूसे पहिरो र गेगरान बहावको जोखिम पनि रहेको हुनाले नदी नाला र खहरी खोलामा पानीको सतह बढ़न सक्ने देखिएको र त्यसका लागि आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। किसान संगठनहरूले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी लगायतका विभिन्न 6 किसान संगठनले आफैले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। चीनी मिल तथा व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद पक्ष भएको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको महासंघ क्रान्तिकारी अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो। उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीड़ादायक विषय भएकोतर्फ सरकार गम्भीर हुनुपर्नेमा किसानका संघ संगठनले सरकारको ध्यानाकर्षण गराएका छन्। अछाम जिल्लाबाट हिजो एकै दिन 2 गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको हो। साफे बगर नगरपालिका वडा नम्बर 3 की 27 वर्षीय गर्भवती नेमिका बोगटी र चौरपाटी गाउँपालिका वडा नम्बर 5 की 26 वर्षीय जनक बिकलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो। उनीहरूलाई बैलपाटा अस्पतालबाट नेपालगंज स्थित मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ। कैलाली वन डिभिजन कार्यालयले अमरावती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई नियन्त्रणमा लिएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 स्थित सामुदायिक वनको उपभोक्ता समितिले आफ्नो मनोमानी तरिकाले वनबाट काठ काटेको भन्ने उपभोक्ताहरूबाट गुनासो आएपछि सामुदायिक वनका अध्यक्ष कमल शाहलाई नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख सोमलाल घलानले जानकारी दिनुभयो। महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिमका 9,500 हस्ताक्षर संकलन भएको छ। डणेलधुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरो किलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताउनुभयो। बेपत्ता धामीको शव खोजिनुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने, त्यस्तै परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ। लगातारको वर्षाले मेलम्ची नगरपालिका 8 केउरिनीका 34 घर जोखिममा परेका छन्। पहिरोका कारण ओडाको खैरेका 27 घर र छायालीका 7 घर जोखिममा परेको हाम्रा समाचारदाताले जनाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराई विज्ञसहितको अनुगमन गर्न आग्रह गरिएको भए पनि सम्बद्ध पक्षबाट हालसम्म सुनवाई नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढ़ी नगरपालिका 11 भीमटारमा बाल विवाह गर्नेहरूको संख्या बढ़न थालेको छ। माझी समुदायको बाक्लो बस्ती रहेको भीमटारका किशोर किशोरीहरू पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिन थालेपछि उनीहरूको व्यक्तित्व विकासमा असर पर्ने विज्ञहरूले औल्याएका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
कक्षा 6 पढ्दा पढ्दै मसली माझीको प्रेम विवाह भयो। विवाहपछि विद्यालय छोडेकी मसलीको अहिले 2 वर्षको छोरा छ। 13 वर्षकै उमेरमा विवाह गरेकी मसलीलाई सानै उमेरमा विवाह गरेकोमा मात्र होइन बीचमा नै पढाइ छोड्नु परेकोमा पनि पछुतो छ।
लभ पर्यो, त्यस्तै सानामा अब बिहे गरियो, बच्चा पेटमा आयो, पढ्न पाएन। अहिले त पढ्न पाए दुःख गर्नु पर्दैनथ्यो होला, जागिर खाएर केही पैसा कमाइन्थ्यो होला, मुरीमुरी भारी बोक्नु पर्दैनथ्यो होला जस्तो लाग्छ।
19 वर्षकी निरु माझीलाई पनि सानै उमेरमा विवाह गरेर विद्यालय छोड्नु पर्दाको उस्तै पीड़ा छ। 17 वर्षकै उमेरमा कक्षा 8 पढ्दा पढ्दै प्रेम विवाह गरेकी निरु माझी अहिले विद्यालय जान नपाएकोमा गुनासो गर्नुहुन्छ।
आफूले भनेस्तो सोच्न भएन, आफूले मन लागेर हिँड्न नै मिलेन, अनि घरमा सल्लाह नभइकन स्कुल जानै सकिनन्।
त्यसो त अधिकांश यहाँका अभिभावकहरू छोरीले बिहे गरेर घरबार सम्हालोस् भन्ने सोच्छन्। आफूले पनि 14 वर्षकै उमेरमा बिहे गरे अभिभावक सानी
भागेपछि
बाल विवाह न्यूनीकरणको लागि विद्यालयले कार्यक्रम गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन। स्थानीय इन्द्रावती माविका प्रधान अध्यापक रामकृष्ण तिमल सिन्हा:
समय सापेक्ष अब यो अवस्थामा चाहिँ विद्यालय निरन्तरता हुनुपर्छ, पढ्दा पढ्दै विवाह गर्नु हुँदैन भनेर अब आमाहरू समूहलाई परिवारलाई पनि जानकारी गराएका छौँ, सम्बन्धित निकायले पनि यो कुरा चाहे दिनुपर्छ।
माझी समुदायको मात्र बस्ती रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 11 भीमटारमा बाल विवाह बढ्दो छ। विवाह पछि विद्यालय छोड्ने क्रम पनि बढ्दो छ। बाल विवाह न्यूनीकरणको लागि स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान जान जरूरी छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
अब के अन्तर्राष्ट्रिय प्रसंग। अफगानिस्तानको राजधानी काबुलको विमानस्थलबाट अफगानिस्तान छाड्नेहरूको बीचमा भएको भीड़भाड़का क्रममा पछिल्लो साता कम्तीमा 20 जनाको मृत्यु भएको छ। नेटो सेनाका एकजना अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यमसँगको कुराकानीमा विमानस्थलमा हजारौंको संख्यामा भएको घुइँचोमा धेरैजनाको किचिएर ज्यान गएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख र भावविह्वल दृश्य बिना अफगानिस्तानको विमानस्थलमा जम्मा भएका मानिसहरूको सही उद्धार सम्भव नरहेको प्रतिक्रिया दिनुभएको छ। राष्ट्रपति बाइडेनले गत साता मात्रै अमेरिकाले 28,000 भन्दा बढ़ीको उद्धार गरेको बताउनुभयो। त्यसै गरी अमेरिकाले आजबाट व्यावसायिक विमानहरूलाई पनि अफगानिस्तानमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ। बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट सेना फिर्ता गर्ने अमेरिका सरकारको निर्णय दुःखद र असान्दर्भिक रहेको बताउनु भएको छ। अफगानिस्तानमा तालिबान सत्ता आउने भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिनुहुँदै पूर्व प्रधानमन्त्री ब्लेयरले अमेरिकाको पछिल्लो कदम अफगान जनताका लागि ठूलो घातक हुने बताउनुभयो। सन् 2001 अफगानिस्तान नियन्त्रण गर्न अमेरिकालाई बेलायतले सघाउने बेला नेता ब्लेयर बेलायतका प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले गठबन्धन सेना पछि हट्नु भनेकै कट्टर जिहादीहरू सलबलाउनु हो भन्नुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अफगानिस्तानमा अमेरिकी सैनिक तैनाथ गर्ने विषयमा आफू कहिल्यै सहमत नरहेको र अफगानमा रहेका प्रत्येक अमेरिकी नागरिकलाई सकुशल स्वदेश ल्याइने बताउनु भएको छ। करिब 20 वर्षपछि पुनः सत्तामा आउन लागेको तालिबानको त्रासले अफगानिस्तानका नागरिक देश छाडेर भाग्ने प्रयास गरिरहेका छन् भने विमानस्थलमा सयौं मानिसहरूको घुइँचो लागेको छ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई काबुल विमानस्थल नजान र इस्लामिक स्टेटको सम्भावित आक्रमणबाट जोगिन सचेत गराएको छ। अमेरिकाले इस्लामिक स्टेटको अफगानिस्तान शाखाले काबुलमा आक्रमण गर्न सक्ने सूचना प्राप्त भएको जनाएको छ। विमानस्थलको मुख्य प्रवेशद्वारमा इस्लामिक स्टेटले आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचर निकायले अनुमान गरे पनि इस्लामिक स्टेटले भने त्यसमा कुनै प्रतिक्रिया दिइसकेको छैन। पूर्वी मेक्सिकोमा ग्रेस आँधीले भारी वर्षा र हावाहुरी ल्याएसँगै त्यसमा परि 8 जनाले ज्यान गुमाएका छन्। आधीसँगैको वर्षाले बाढ़ी पहिरो जाँदा विद्युत सम्पर्क लगायत यातायात विच्छेद भई जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पूर्वी मेक्सिकोमा चक्रवातका कारण कम्तीमा 8 जनाको मृत्यु भएको छ। करिब 200 किलोमिटर प्रतिघण्टाको दरले गएको आँधीमा धेरै मानिसहरू विस्थापित भएका र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अस्ट्रेलियाको सिडनी र मेलबर्नमा लकडाउनको विरोधमा प्रदर्शन जारी छ। प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा त्यसक्रममा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। मेलबर्नमा 4,000 जति प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेपछि प्रहरीले अश्रुग्यासहित बल प्रयोग गरेको छ। झडपपछि 218 जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको संख्या फेरि बढ़ेको छ। विवरण अनुसार इरानमा कोरोनाका कारण एकै दिनमा हिजो 684 जनाको मृत्यु भएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म 1,02,038 जनाको मृत्यु भइसकेको छ। त्यसै गरी भाइरसबाट देशभरि अहिलेसम्म 46,77,114 जना संक्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये 36,419 जना पछिल्लो 24 घण्टामा संक्रमित थपिएका छन्। हालसम्म विश्वभर 21,25,54,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या 44,43,009 पुगेको छ। विश्वभर हालसम्म 1,79,54,000 सक्रिय संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अब आर्थिक समाचार।
गत आर्थिक वर्षमा नेपालबाट अलैंचीको निर्यात 74% वृद्धि भएको छ। गत आर्थिक वर्ष 8,857 मेट्रिक टन अलैंची निर्यात भएको हो। अघिल्लो आर्थिक वर्ष 8,012 मेट्रिक टन अलैंची निर्यात भएको व्यापार प्रवर्धन तथा निकासी केन्द्रले जनाएको छ। आर्थिक वर्ष 2075-76 5,012 मेट्रिक टन नेपाली अलैंचीको निर्यात भएको थियो। आर्थिक वर्ष 2075-76 नेपालबाट 5,012 मेट्रिक टन अलैंची निर्यात भएको थियो। आर्थिक वर्ष 2077-78 नेपाली अलैंचीको निर्यातबाट 7,02,24,92,000 रूपियाँ नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष भने 4,01,92,14,000 रूपियाँ अलैंचीको बिक्रीबाट नेपाल भित्रिएको थियो। भारतसँगै चीन, युएई, पाकिस्तान लगायतका देशमा नेपाली अलैंची निर्यात हुने गरेको छ। नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकिङ ग्रेडिङ गरेर भूटान र बंगलादेशमा पठाउने गरेको व्यापार प्रवर्धन तथा निकासी केन्द्रले जनाएको छ। देशभर 12,508 हेक्टरमा अलैंची खेती हुँदै आएको छ भने अलैंचीको कुल उत्पादन वार्षिक रूपमा 6,520 मेट्रिक टन रहेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखी स्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। पेट्रोलियम पदार्थको उत्खनन भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकोले त्यस काममा ढिलाइ नगर्न पूर्व प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकार संघको भेटघाटमा अध्यक्ष ओलीले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकोले त्यस्ता काममा निरन्तर खबरदारी गर्न पनि आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन, मुगुको राराताको प्रवर्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने यर्सागुम्मा लगायतका बहुमूल्य जड़ीबुटीको बुद्धिमत्तापूर्ण संकलन र प्रशोधनको कामको थालनी भएमा कर्णाली प्रदेशको पहिचान नै बदलिन सक्ने अध्यक्ष ओलीले बताउनु भएको दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले ल्याएको उद्यमी ब्याज अनुदान कार्यक्रमको प्रक्रिया झन्झटिलो भएपछि उद्यमीहरूले राम्रो लाभ लिन सकेका छैनन्। ब्याज अनुदानका लागि बाँकेका 46 जना उद्यमीले सिफारिश पाए तर अनुदान भने पाएनन्। प्रदेशका 12 जिल्ला मध्ये सबैभन्दा धेरै उद्यमीले सिफारिश पाएर पनि बैंकले रकम दिएन। रुकुम, प्युठान, अर्घाखाँचीका उद्यमीले पनि अनुदानका लागि आवेदन दिए तर कसैले पनि अनुदान पाउन सकेनन्। कपिलवस्तुबाट 48 जनालाई सिफारिश गरिएकोमा 5 जनाले मात्रै अनुदान पाए। अनुदानका लागि नवलप्रासीबाट 8 जना मध्ये 4, रूपन्देहीमा 5 जना मध्ये 1, बर्दियामा 9 जना मध्ये 2, गुल्मीमा 12 जना मध्ये 2 जनाले मात्रै ब्याज अनुदान प्राप्त गरेका छन्। रुकुममा 50 जना सिफारिशमा परे पनि 8 जनाले मात्रै अनुदान पाएको जनाइएको छ। सरकारले गरेको लगानी सही ठाउँमा हुनुपर्छ, पहुँचका भरमा अनुदान दिँदा उपलब्धि राम्रो नहुने उद्योग वाणिज्य संघ बुटोलका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले बताउनुभयो। प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयले नेपाल बैंक लिमिटेडको शाखा कार्यालय मार्फत ऋण रकम लिन सक्ने व्यवस्था गरेको थियो। ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रति उद्यमी 3,00,000 देखि 10,00,000 लिने ऋणमा 3 वर्षको ब्याज मन्त्रालयले भुक्तानी गर्ने व्यवस्था रहेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
अफगानिस्तानका आक्रमक ब्याट्सम्यान मोहम्मद साजदले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल टी20 क्रिकेट खेल्ने भएका छन्। 34 वर्षीय शाहजादले चितवन टाइगर्सबाट इपिएल खेल्ने भएका हुन्। चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै शाहजादलाई अनुबन्धन गरिएको जनाएको छ। शाहजाद यसअघि पनि चितवन टाइगर्समा आबद्ध थिए, तर कोभिड-19 को कारण इपिएल स्थगित हुँदा उनी 2019 नेपाल आएर खेल्न पाएका थिएनन्। चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डनिस आजिजले समेत खेल्नेछन्। चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामीले गर्दैछन्। चौथो संस्करणको इपिएल क्रिकेट असोज 9 गतेदेखि 23 गतेसम्म ट्रियो क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा 6 शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र नेपाल क्रिकेट संघ क्यानले मान्यता दिइसकेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमनमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन्। ट्यु क्रिकेट मैदानमा आइतबार संचारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले बलियो र अनुभवी टिम विरूद्ध नतिजा निकाल्न कठिन रहेको बताएका हुन्। आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालले यसै महिना ओमन र अमेरिकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। सिरिज भदौ 28 असोज 4 गतेसम्म आयोजना हुनेछ। ओमनले पछिल्लो समय धेरै राम्रो गरिरहेको छ। अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको छ। अनुभवी खेलाडी पनि छन्। हामीसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गाह्रो हुने कप्तान मल्लले बताए। सिरिजका लागि नेपाली टिम मंगलबार ओमन प्रस्थान गर्नेछ। नेपाल क्रिकेट संघ क्यानले मल्लको कप्तानीमा 17 सदस्यीय टिमको घोषणा गरिसकेको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम आज देशभर सामान्यदेखि पूर्ण बदलिरही केही स्थानमा कम वर्षा हुने र प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस, वर्षा 11.7 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरि साँझ 6:35 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज विभिन्न कार्यक्रम गरी काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा मनाइँदै कोरोना संक्रमणलाई ध्यान दिँदै भीड़भाड़ कम गरी पर्व मनाउन सबैमा सरकारको आग्रह। विचार मिल्ने शक्तिसँग एकता र ध्रुवीकरण गर्ने नेकपा माओवादी केन्द्रको निर्णय। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बीच बालुवाटारमा भेटवार्ता। उखु किसानको रकम तत्काल भुक्तानी गर्न सरकारसँग किसान संघ संगठनको माग र अफगानिस्तान छाड्न चाहनेहरूको अत्यधिक घुइँचोबीच च्यापिएर पछिल्लो साता कम्तीमा 20 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।